नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक विषयवस्तुमाथि छलफल गर्छौं। संसदको चौथो ठूलो दल राप्रपा यति बेला महाधिवेशनको तयारीमा जुटेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीचको एकतापछि पहिलोपल्ट महाधिवेशन हुन लागेकाले यसलाई एकता महाधिवेशन पनि भनिएको छ। राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्ष गरेर दुईजना अध्यक्ष राख्ने प्रणालीमा गएको राप्रपाको यो महाधिवेशनले पार्टी अध्यक्ष सहित केन्द्रीय समितिको चयन गर्नेछ। काठमाडौँमा आउँदो शुक्रबारदेखि आइतबारसम्म हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधि छान्न क्षेत्रीय र जिल्ला अधिवेशनहरू भइसकेका छन्। एकता महाधिवेशन भने पनि जिल्ला र क्षेत्रीय अधिवेशनमा स्पष्ट रूपमा दुई धार देखिएका छन्। बझाङ र तेह्रथुममा त दुई दुईवटा जिल्ला कार्य समिति पनि चयन भइसकेको छ। आउँदो शुक्रबार शुरू हुने महाधिवेशनले के राप्रपा एक भएको सन्देश दिन्छ? अब महाधिवेशनपछि राप्रपाले के कस्तो नीति अंगीकार गरेर अघि बढ्छ त? यसै विषयमा हामी अहिलेको कार्यक्रममा कुराकानी गर्दैछौ। कुराकानीका लागि यति बेला मसित हुनुहुन्छ राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठ। श्रेष्ठजी, स्वागत छ तपाईँलाई उज्यालोमा।
धन्यवाद सुफलजी।
सन्चै हुनुहुन्छ?
बिल्कुल।
अब केमा व्यस्त भनेर त मैले सोधिरहनु परेन,
महाधिवेशन केमा व्यस्त भनेर सोध्नु भयो भने म अहिले महाधिवेशन व्यस्त छु भनिहाल्छु।
लागेको महाधिवेशन
होइन, महाधिवेशन धेरै अगाडिदेखि लागेको हो। फेरि यो महाधिवेशन पनि यस्तो अवस्थामा हुन गइराखेको छ कि दुईवटा पार्टीको एकीकरण घोषणा भएको 3 महिना नबित्दै यो दुईवटा पार्टीको एकताको महाधिवेशन भइराखेको छ। त्यसको निमित्त ठूलो दृढ इच्छाशक्ति, लगनशीलता, त्यही किसिमको सक्रियता आवश्यक पर्छ। त्यति लगनशीलता, तदारुकता, दृढ इच्छाशक्ति नभइदिएको भए पार्टी एकीकरणको घोषणा भएको 3 महिनाभित्र यसको एकता महाधिवेशन सम्भव थिएन।
के तयारी भयो त? अब जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनको त मैले पनि अलिकति कुरा गरेँ अघि।
अब यसको महाधिवेशनको तयारी भनेको एउटा आयोजनाको पक्ष, अर्को प्रतिनिधि छनौटको पक्ष हो। प्रतिनिधि छनौटको पक्ष लगभग अन्तिम चरणमा पुगिसकेको छ, यो सम्पन्न भइसकेको भनेर भन्दा पनि हुन्छ। अब आयोजनाको पक्षमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइराखेको छ। यो पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोह फागुनको 6 गते ठिक 12:30 बजे हामी भिरकोट मण्डपमा सुरु गर्छौँ। त्यो उद्घाटन समारोहलाई ऐतिहासिक, भव्य र प्रभावकारी बनाउनको निमित्त विभिन्न 11 उपसमितिहरू युद्ध स्तरमा क्रियाशील छन्। अहिले त्यो उद्घाटन सत्रलाई ज्यादै भव्य र ज्यादै सहभागितामूलक बनाउनको निमित्त हामीले 2 लाख नेपाली नागरिकलाई त्यो दिन भिरकुटे मण्डपमा उतार्ने तयारी गरिराखेका छौँ। एउटा यसलाई साँच्चैकै सम्झन योग्य, साँच्चैकै ऐतिहासिक एकता महाधिवेशनको रूपमा प्रस्तुत गर्ने, एकता महाधिवेशनको रूपमा उद्घाटन सत्रलाई सम्पन्न गर्ने ज्यादै ठूलो मेहनतका साथ हामी काम गरिराखेका
छौँ। अर्चन भिरकुटी मण्डपमा 2 लाख भनिहाल्नु भयो।
भिरकुट मण्डप भन्न अर्थ त्यसको वरिपरि ठाउँ छ नि। अब त्यहाँ जति त्यहाँ त्यो उद्घाटनको मञ्च अगाडि वरिपरि अगाडि पछाडि दायाँमा जहाँ अट छ त्यहाँ हामी राख्छौँ।
भनेपछि गाउँ गाउँबाट कार्यकर्ताहरू आउने भए,
गाउँ गाउँबाट आउने पनि एकदम तयार गरिरहेको छ। एउटा कुरा के भने, दुईवटा पार्टीको एकीकरणपछि पार्टीका नेता कार्यकर्ताको पङ्क्तिमा मात्र होइन, आम नेपाली जनतामा एक प्रकारको ठूलो उत्साह, उमङ्ग, विश्वास को त्यो भावना जागृत भएको, त्यो भावना, त्यो सञ्चार भएको हामीले पाइराखेका छौँ। त्यो किन होला त भने भन्दा, देश अहिले सङ्कटपूर्ण अवस्थाबाट गुज्रिराखेको छ। देश काली लाग्दो अवस्थामा, भयानक दुर्घटनाको सङ्घारमा पुगिराखेको नेपाली जनताले अहिले महसुस गरिराखेको अवस्थामा दुईवटा पार्टीको एकतापछि अब मुलुकमा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो। अब थप नेपाली जनताले अनावश्यक झन्झट, अनावश्यक दुःख बिहोर्नु पर्दैन होला। अब मुलुक दुर्घटनाको चक्रव्यूहबाट दुर्घटनाको सङ्घारबाट अब मुलुक मुक्त हुन्छ होला, दुईवटा पार्टीको एकीकरणपछि भन्ने त्यो आशा र विश्वासले पनि होला, एक प्रकारको ठूलो उत्साहको सञ्चार भइरहेको हामीले पाइरहेका छौँ। यो पार्टीमा दिन प्रतिदिन नयाँ नयाँ युवाहरूको प्रवेश को लहरी चलिराखेको छ। त्यो हामी पनि आश्चर्यचकित भइराखेका छौँ कि दुईवटा पार्टी एकीकरण भइसकेपछि यतिका ठूलो संख्यामा दिनानुदिन पार्टीमा प्रवेशको लहर बढ्छ भन्ने कुरो हामीले पनि नसोचेको कुरो अहिले भइराखेको छ।
अब तपाईँले एकता महाधिवेशन एकता महाधिवेशनको कुरा भनिरहनु भएको छ, तर हामीले अब जिल्ला अधिवेशन हेर्दाखेरि त एकता पाइएन नि।
यो राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी पार्टी भइकन पनि एउटा प्रजातान्त्रिक पार्टी हो। प्रजातान्त्रिक पद्धति र विधिलाई हामीले मन वचन र कर्मले स्वीकार गरेका छौँ। त्यसकारण एउटा प्रजातान्त्रिक विधि प्रक्रियालाई मान्ने पार्टी भएको कारणले गर्दाखेरि यदि समझदारीको आधारमा वा सहमतिको आधारमा नेतृत्व चयन हुन सक्दैन भने प्रतिस्पर्धा मा गएर पनि नेतृत्व चयन गर्न सक्ने त्यो अप्सनलाई हामीले खुला राखेको कारणले गर्दाखेरि
चुनावलाई मात्रै यो भनेको होइन कि दुई ठाउँमा त दुईटा समानान्तर जिल्ला समिति नै भन्यो, मैले अघि नै भने
त्यही त त्यो एकाठ ठाउँमा त्यस्तो कुरा भएको पनि छ होइन। अब स्थानीय स्तरमा कुरा मिल्न नसकेको ठाउँमा अब त्यसो एकाध यस्तो घटना हुनुलाई अस्वाभाविक रूपमा लिन मिल्दैन। अधिकांश ठाउँमा मिलेको छ, सौहार्दपूर्ण वातावरणमा एउटा उत्साहपूर्ण ढङ्गले मिलेको छ भने एकाध ठाउँमा त्यो त्यस्तो स्थिति देखा परेको हो। अब आजसम्ममा धेरै ठाउँमा मिलिसकेका हुन्छ र भोलिसम्ममा अब यस्तो विवादको स्थिति शत प्रतिशत समाप्त हुन्छ।
प्रतिनिधिहरू अब स्वतन्त्र रूपमा दुवै पक्ष भनौँ न, अहिले अब देखिएको त तीन पक्ष चार पक्ष छ, सबै पक्षलाई मान्ने प्रतिनिधिहरू नै आउनुहुन्छ महाधिवेशनमा।
बिल्कुल त्यस्तो हो। फेरि यो विवाद भनेको फेरि हिजो राप्रपा नेपालमा को थियो राप्रपामा को थियो भन्ने विषयलाई लिएर मात्र होइन, फेरि हिजो राप्रपा नेपालमा भएका नेता कार्यकर्तालाई राप्रपाले पनि सघाएको ठाउँ पनि छ। राप्रपामा हिजो भएको नेता कार्यकर्ताले राप्रपा नेपाल हिजो भएको राप्रपा नेपाल भएकोले सघाएको अवस्था भन्छ। त्यसकारण त्यो वास्तवमा यो एकताको महाधिवेशन हो। यो एकताको र सहमतिको यस्तो वातावरण चाहिँ हामी महाधिवेशनमा प्रस्तुत गरिराखेका छौँ कि त्यसले नेपाली जनताले र पार्टीका कार्यकर्ताले शिर झुकाउनु पर्ने त्यस्तो ग्लानी अनुभव गर्नुपर्ने अवस्था आउँदैन भन्ने कुरामा म विश्वस्त तुल्याउन चाहन्छु।
अब तर तपाईँले एकता एकताको कुरा गरिरहनु भएको छ, भन्ने हो भने अब नेतृत्वको लागि भावी नेतृत्वको लागि कुरा गऱ्यौँ भने कमल थापा एउटा पक्ष र पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनीको समूह अर्को पक्ष। अहिले त अब राणाले छुट्टै लोहनीले छुट्टै उम्मेदवारी दिने पनि चर्चा चलिरहेको छ। यो देख्दा त तिनजना उम्मेदवारहरू हुने भयो, अध्यक्षमा दावेदारी तिनजनाको पर्यो, कसरी
अहिले नै अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी पर्यो भनेर भन्ने
तयारी तिनजनाले गरिरहनु भएको छ नि त।
अर्को तयारी तपाईँले थाहा छैन, अर्को हाम्रो तयारी पनि छ। यो नेतृत्वलाई सर्वसम्मत बनाउने हाम्रो त्यो तयारी पनि छ नि। त्यो तयारीलाई चाहिँ यो सञ्चार माध्यमले सर्वसम्मत हुने तयारीलाई चाहिँ सञ्चार माध्यमले अनदेखा गर्ने चलन छ होइन। अनि त्यो प्रतिस्पर्धा हुनेको मैदानमा कस कोसँग भिड्ने भन्ने कुरालाई चाहिँ प्राथमिकताका साथ त्यसलाई उठाउने त्यो प्रचलन त धेरै पहिलादेखि हो। म यसलाई पनि अस्वाभाविक रूपमा मान्दिनँ, यसलाई स्वाभाविक रूपमै मान्छु। हाम्रो सर्वसम्मत बनाउने त्यो प्रयास पनि छ, किन एकताको महाधिवेशन हो यो। यसलाई साँच्चैकै नेतृत्वमा विवाद नगरिकन सर्वसम्मत ढङ्गले सहमति गरेर जानुपर्ने देशव्यापी रूपमा कार्यकर्ताहरूको दबाब छ, किन यो पार्टीको एकता टुट्यो भने नेपाली जनताले यो पार्टीलाई जुन विश्वासले हेरेको छ त्यो विश्वास पनि टुट्न सक्छ। त्यस कारण यसलाई कसरी एकताको सन्देशलाई दिगो रूपमा लिएर जाने, स्थायी रूपमा एकताको वातावरणलाई निर्माण गरिराख्ने भन्ने चुनौती वास्तवमा हाम्रो सामान्य छ। यो पार्टीप्रति नेपाली जनताले ठूलो भरोसा गरेको, ठूलो विश्वास गरेको कारणले गर्दाखेरि हामी बिचमा कथम कदाचित एकता टुट्यो भने हामीप्रति नेपाली जनताले दर्शाएको विश्वास पनि टुट्न सक्ने भएको कारणले गर्दाखेरि यसप्रति हामी अत्यन्तै सजग छौँ, सचेत छौँ, जागरूक छौँ।
अब कार्यकर्ताको चाहना चाहिँ सर्वसम्मत नेतृत्वको कुरा भन्नुभयो होइन तपाईँले अघि भर्खर, तर म रोक्छु तपाईँलाई, तर पदाधिकारीहरूमा चाहिँ म पनि आउनु पर्यो भन्ने त चाहना हुन्छ नि, किन भन्दा अघिल्लो कार्य समितिमा भन्दा त राप्रपा हुँदा र राप्रपा नेपाल हुँदा त जुन हैसियतमा हुनुहुन्थ्यो अब दुवै पक्षका भइसकेपछि त त्यहाँ त आकाङ्क्षीहरू त सो त बढ्ने भयो नि।
अब आकाङ्क्षी नै भएन भने त यो पार्टीमा आकर्षण छैन भनेर भन्नु पऱ्यो नि। यो पार्टीमा अहिले भने नि नयाँ नयाँ युवाहरूको यत्रो आकर्षण बढेर गइराखेको छ, त्यो पार्टीभित्र बस्ने पदाधिकारीहरू म त्यो पदमा पुग्न पाए हुन्छ भने त आकर्षण त स्वाभाविक रूपमा छ, म दाबीका साथ मैले जिम्मेवारीपूर्वक भन्छु यसमा आकर्षण छ। त्यो आकर्षण भएन भने त यो पार्टी भोलि देशको एउटा सशक्त अग्रगामी अग्रणी पार्टी बनाउने हामी अभियानमा छौँ, त्यो अभियान त हाम्रो त शिथिल हुन्छ नि। हो त्यो आकाङ्क्षीहरू थुप्रै देखिएका छन्, तर त्यो आकाङ्क्षीहरूलाई सर्वसम्मत ढङ्गबाट हामीले लिएर जान सकेनौँ भने पनि नेतृत्वको यो अध्यक्षको कुरा होइन, अन्य पदमा धेरै हदसम्म एउटा सहमतिमा जान सक्ने सङ्केतहरू पनि देखा परिराखेका छन् भनेर एउटा बहुदलीय व्यवस्थामा हामी छौँ, एउटा स्वच्छ प्रतिस्पर्धा त हुन्छ नै होइन, त्यो प्रतिस्पर्धा अत्यन्त स्वच्छ सफा प्रतिस्पर्धा हुनेछ, त्यसमा त्यो अवाञ्छित सोचाइहरू यो महाधिवेशनमा हामी कुनै पनि हालतमा आउन दिँदैनौँ। त्यो हाम्रो पार्टीभित्रका कुनै पनि कार्यकर्ताले पार्टीको महाधिवेशनमा त्यस्तो अवाञ्छित गैर राजनैतिक चरित्र त्यहाँभित्र प्रवेश गर्न दिँदैन,
त्यो हुँदैन। तर अब त्यही कुरै गर्दाखेरि चाहिँ नेतृत्वकै कुरा गर्दाखेरि चाहिँ नि कमल थापा एक पक्ष, अघि मैले दुई पक्ष लोहनी र राणाको कुरा गरेको थिएँ, पशुपति शमशेर राणाको, तर त्यस्तै स्थिति पऱ्यो भने प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर राणाको एउटा प्यानल र कमल थापाको अर्को प्यानल हुने सम्भावना पनि देख्छौँ हामी।
होइन, अब त्यो सम्भावना राजनीतिमा त सम्भावना सबै कुरा हुन्छ, अहिले नै यो को उम्मेदवार हुने के हुने भन्ने कुरो आकलन गर्न कसको पक्षमा को हुने कसको पल्ला भारी भन्ने बेला अहिले भएको छैन, किनकि उम्मेदवारकै घोषणा भएको छैन।
तपाईँले
मलाई धेरै प्रश्न गर्नुभयो, म पनि तपाईँले एक प्रश्न गर्न चाहन्छु, को उम्मेदवार हो भन्ने कुरा तपाईँले प्रश्नसँग अहिले भन्न सक्ने अवस्था छ
छैन, तर तयारी त देखिएको छ, जिल्ला र क्षेत्रीय अधिवेशन भइसकेको कारणले त्यो जिल्लाहरूमा देखिएको क्रम केन्द्रमा पनि आउला, केन्द्रीय महाधिवेशनमा पनि आउला भन्ने आशयले यो प्रश्न सोधेको तपाईँलाई।
कथम कदाचित पार्टीको नेतृत्वलाई सर्वसम्मत ढङ्गबाट अगाडि बढाउन सक्ने अवस्था भएन भने त तयारी हालतमा बस्ने भयो नि। तपाईँको एघारजनाको फुटबल खेल्ने ठाउँमा एघारजनाले फुटबल खेल्दा हुन्छ, अर्को तपाईँको एक्स्ट्रा खेलाडी त बाहिर बसिरहेको हुन्छ, आवश्यक पऱ्यो भनेदेखि त तयारी हालतमा बस्ने हुन्छ। त्यसकारण अहिले नै प्रतिस्पर्धा भइहाल्छ अध्यक्षको पदमा भन्ने पक्षमा म छैन, अहिलेसम्मको बढीभन्दा बढी सम्भावना अध्यक्ष पदमा सर्वसम्मत हुने सम्भावना बढी छ। अब आफ्नो उम्मेदवारी घोषणा गरिसकेपछि अनि त्यसपछि तपाईँहरूले भन्नुहोला कसको पल्ला कति भारी छ भने तपाईँहरूले विश्लेषण गर्नुहोस्, त्यसले विवेचन गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, आकलन गर्ने तपाईँहरू प्रबुद्ध पत्रकार वर्ग छ नि हुनुहुन्छ, पछि गर्नुहोला नि। अहिले नै को उठ्ने भन्ने कुरा आधिकारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा नगरिकन यसै हो भनेर भन्दाखेरि चाहिँ अलिकति प्रिम्याच्योर हुन्छ कि अलिक समयभन्दा अगावै त्यो कुरा आकलन गर्नु उचित हुन्न कि भन्ने मेरो आग्रह हो।
तर मैले चाहिँ यो प्रश्न चाहिँ तपाईँलाई अघि पनि भने नि जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशनमा देखिएको उदाहरणलाई लिएर मैले तपाईँलाई भनेको,
अधिकांश जिल्लामा त्यस्तो स्थिति होइन तपाईँले भन्नुभयो झैँ, किनकि त्यो यति कार्यकर्ताहरूको प्रेसर, उनीहरू त्यति ठुलो दबाव, यो पार्टी दुईवटा पार्टी मिल्नुपर्छ, किनभने देशको अहिले जो दर्दनाक अवस्था, काललाग्दो अवस्था त तल्लो तहका कार्यकर्ताले, सामान्य जनताले पनि अहिले अनुभव गरिरहेको विषय हो नि, देशको अवस्थालाई मध्यनजर राखेर दुईवटा पार्टीको एकीकरण भएको, दुईवटा पार्टीको राजनीतिक स्वार्थ सिद्ध गर्ने कुरो त कुनै पनि कार्यकर्ताले सोचेकै छैन। अहिले देशको स्वार्थ नै सर्वोपरि स्वार्थ हो, दुईवटा पार्टीको मिलन भएन भने देशमा एउटा बलियो राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति हुन सक्दैन, लेकिन देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएन भने हाम्रो देश उमो लाग्न सक्दैन, योभन्दा बढी बर्बादी देशले अब ठेक्न सक्दैन भन्ने कुरा मनन गरेर यो पार्टी एक हुनुपर्छ भनेर कार्यकर्ताहरूले गाउँ गाउँबाट वडा वडा स्तरबाट पनि त्यो दबाब दिइराखेको कारणले गर्दाखेरि अहिले सानोतिनो मतभेद वा सानोतिनो स्वार्थलाई प्राथमिकता दिएर यसरी पार्टीको एकतालाई टुटाउने वा एकतामा चाहिँ आँच पुर्याउने काम पार्टी कार्यकर्ताहरूले गरेका छैनन्, त गर्दैन पनि। यो देशप्रति जिम्मेवार कार्यकर्ताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र छन्, जनताप्रति जिम्मेवारीपूर्वक आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाउने कार्यकर्ता भएको कारणले गर्दाखेरि आफ्नो सानोतिनो स्वार्थ, सानोतिनो मतभिन्नता, हिजोको विभेद आदि इत्यादिलाई अहिले महाधिवेशनमा त्यसको प्रभाव पर्न दिने, त्यसको कारणले गर्दाखेरि देशलाई थप अधोगतितिर लान दिने काम चाहिँ यो पार्टीको कार्यकर्ता कमसे कम राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूबाट हुँदैन भन्ने विश्वास म यहाँ व्यक्त गर्न चाहन्छु।
अब म यो पनि विश्वास ल्याउँ, अब नेतृत्व चाहे चुनावबाट चयन होस् अथवा सर्वसम्मत रूपमा चयन होस्, यसले पार्टीमा फेरि फुट ल्याउँदैन भन्ने कुरामा कति कति विश्वस्त हुन सकिन्छ?
पार्टीमा अब फुट कुनै पनि हालतमा आउँदैन। मैले बारम्बार निवेदन के गरिराखेको छु भने राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको एकता केवल यो दुईवटा पार्टीको स्वार्थलाई सोचेर भएको हुँदै होइन, देशको राष्ट्रिय स्वार्थ, देशको सर्वोपरि स्वार्थलाई मध्यनजर राखेर दुईवटा पार्टीको एकता भएको कारणले गर्दाखेरि अब दुईवटा पार्टीमा अब फुट कुनै हालतमा आउँदैन। यो फुट ल्याउने कहीँ कतैबाट त्यस्तो दुष्प्रयास भयो भने पार्टीका कार्यकर्ताले कसैलाई माफी दिन सक्ने अवस्था पनि छैन।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी आउँदो शुक्रबारदेखि काठमाडौँमा शुरू हुन लागेको राप्रपाको महाधिवेशनको तयारी र महाधिवेशनपछि राप्रपाले अंगाल्ने नीतिका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठ, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी आउँदो शुक्रबारदेखि काठमाडौँमा शुरू हुन लागेको राप्रपाको महाधिवेशनको तयारी र महाधिवेशनपछि राप्रपाले अंगाल्ने नीतिका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठ। श्रेष्ठजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई।
धन्यवाद।
अब अघि तयारीको अलिअलि कुरा गऱ्यौँ, सँगसँगै नेतृत्वकोमा पनि अलिअलि हामीले कुराकानी गऱ्यौँ। अब चाहिँ राप्रपा महाधिवेशनपछि कुन नीतिमा जान्छ, विशेष गरी कुरा गऱ्यौँ भने राजतन्त्रको कुरा गऱ्यौँ भने राजतन्त्रमा के नीति लिएला राप्रपा?
अब तपाईँले मलाई सोध्नुहुन्छ भने देशको जुन वर्तमान परिस्थिति छ त्यो परिस्थितिमा कुनै न कुनै रूपको राज संस्थाको आवश्यकता छ भन्ने पक्षमा म छु, म त्यसमा अडिग छु।
तपाईँ पनि हुनुहुन्छ, होइन? अहिलेको तपाईँको अब पार्टी अध्यक्ष कमल थापा पनि हुनुहुन्छ, तर पछिल्लो समयमा चाहिँ नि पार्टी तपाईँको अध्यक्षकै कुरा गर्दाखेरि चाहिँ यो विषयमा उहाँ मौन हुनुहुन्छ।
धेरै कुरामा हामीले यसलाई म्यानेज गरिसकेका छौँ, व्यवस्थापन गरिसकेका छौँ। अब यो विषय गणतन्त्र वा राजासहितको प्रजातन्त्र भन्ने विषय महाधिवेशनबाट टुङ्ग्याउने भन्ने सहमति भएको हाम्रो हो। अब देशभरबाट चुनिएर आएका कार्यकर्ताहरूको अभिमतले जे भन्छ त्यो कुरालाई प्रजातन्त्रमा विश्वास गर्ने जो कहिले पनि मान्नुपर्छ। तर मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने यो देशमा संवैधानिक राज संस्था अपरिहार्य आवश्यकता छ। जुन हाम्रो धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक परिवेश छ त्यो परिवेशमा कुनै न कुनै रूपको राष्ट्र संस्था यो देशको एकतालाई अक्षुण्ण राख्ने एउटा राष्ट्रिय एकताको प्रतीकको रूपमा राष्ट्र संस्था अत्यावश्यक छ। राष्ट्र संस्थालाई पाखा लगाएपछि हाम्रो देशको अवस्था कहाँबाट कहाँ पुग्यो, ठूल्ठूलो राजनीतिक परिवर्तन पछाडि हाम्रो देशले हासिल गर्नुपर्ने आर्थिक समृद्धि वा हाम्रो देशमा बलियो हुनुपर्ने हाम्रो राष्ट्रियता वा एउटा सबै नेपालीले शिर ठाडो पार्न सक्ने हाम्रो स्वाभिमान हाम्रो स्वाधीनता कहाँ पुगेको अवस्था छ। मैले सुरुमै भने कि हाम्रो देश खाली लाग्दो अवस्थामा पुगेको छ। अब अहिलेको हाम्रो आवश्यकता भनेको कसैले कसैलाई निषेध गर्ने राजनीति होइन, सबैले सबैलाई स्वीकार गर्ने र सहभागितामूलक समावेशी राजनीति आवश्यक छ। त्यसको निमित्त एक वाक्यमा भन्नुपर्दा परम्परा र आधुनिकता बीचको संगम अहिलेको आवश्यकता हो। देशलाई यत्रो ठूलो सङ्कट पर्दाखेरि एक प्रकारको राजनीतिक गतिरोधमा देश छ, संसदमा संशोधन प्रस्ताव संविधानको संशोधन प्रस्ताव दर्ता भएको छ,
म त्यसमा
लथालिङ्ग अवस्थामा छ,
त्यसमा अहिले पछि आउँछु म त्यसमा। हामी त्यही नीतिकै कुरामा गरिरहेछौँ, राजतन्त्र गणतन्त्रको बारेमा के हुने भनेर र पार्टी फुटेको विगतको तितो कोट्यायौँ भने यही विषयमा मत मतान्तर भएको थियो र कमल थापाले राप्रपा नेपाल गठन गर्नुभएको थियो राप्रपाबाट बाहिरिएर, होइन
होइन अब त्यो त्यसमा अब त्यतातिर नजाउँ है, पार्टी हामी एकताको औपचारिक रूपमा अब पार्टी एक भएको घोषणा भइसकेको छ। त्यो महाधिवेशनले एउटा एकताको ठुलो सन्देश पनि दिइराखेको बेलामा अब विगतको कुरा कोट्याउँदाखेरि कसैलाई अरुचि हुनसक्छ, होइन त्यस्तो अरुचि हुने कुरा अहिले नगरौँ। अब त्यो
तर नीतिको कुरा गर्दाखेरि तपाईँले भनेको नीति नमान्ने पक्ष पनि त छ नि राप्रपामा,
होइन अब त्यो नीति नमान्ने भन्ने कुरा कार्यकर्ताको अभिमत बुझ्न खोज्ने अनि कार्यकर्ताले अभिमत दिएपछि नमान्ने भन्ने कुरा त्यो जस्तो घोर अप्रजातान्त्रिक कुरा हुन सक्दैन। अनि प्रजातन्त्र चाहिँदैन प्रजातन्त्र हुँदैन भने त कहिले भनेको छ, होइन? प्रजातन्त्रलाई स्वीकार गर्ने प्रजातन्त्रको सम्मान गर्ने हो भनेदेखि त जनताले दिएका अभिमत कार्यकर्ता को अभिमतलाई त स्वीकार गर्नुपर्छ नि।
अब अर्को प्रश्नमा लागेमा धर्मनिरपेक्षता हिन्दू धर्म के हुन्छ, यो पनि त मुख्य नीति नै हो तपाईँहरूको।
अब यो नेपाललाई सर्वधर्म समभाव सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने कुरामा दुवैवटा पार्टीको समझदारी सहमति भइसकेको छ। यो नेपाल छिट्टै हिन्दू राष्ट्रको रूपमा पुनस्थापित गर्नुपर्छ भन्ने कुरामा कुनै दुविधा छैन, त्यस्तो कुनै किसिमको सन्देह छैन। अब हामी एक ढिका भइसकेका छौँ, हिन्दू राष्ट्रको विषयमा त कुनै विवादै छैन। यो पार्टीको मात्र होइन, हेर्नु 94-95% नेपाली जनता यो देश हिन्दू राष्ट्र होस् भन्ने चाहिरहेका छन्। 94% जनताको अभिमत भनेको त्यो ख्यालठाटा गर्ने कुरा हो र होइन नि।
अब यही कुरा गर्दाखेरि नीतिकै कुरा गर्दाखेरि तपाईँको पार्टीले लिएको नीति अहिले संविधान नेपालको संविधान जहाँ तपाईँले तपाईँको पार्टीको अध्यक्ष तपाईँको पार्टीको सांसदहरूले सभासदहरू हुन्थ्यो उहाँहरूले हस्ताक्षर गर्नुभएको छ त्यो संविधानभन्दा विपरीतको नीति अंगाल्न खोज्दै हुनुहुन्छ।
हामी संविधानभन्दा बाहिर छैनौँ, यो अवसरमा विनम्रतापूर्वक संस्मरण गराउन चाहन्छु कि यो संविधानको हामीले पूर्ण समर्थन गरेका छैनौँ, होइनौँ। यो संविधानको हामीले आलोचनात्मक समर्थन मात्र गरेका हौँ। हाम्रो नीति र विचार यो जनताले दिएको अभिमत वा जनताको इच्छा आकाङ्क्षा यो संविधानले पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन, समेट्न सकेको छैन। त्यसो भन्दैमा हाम्रो नीति र विचार यो संविधानले सम्बोधन गरेको छैन भन्दैमा संविधानको खिलाफमा जाने पक्षमा हामी छैनौँ। देशको संविधान मान्दिन, देशको कानुन मान्दिन भन्ने तुक तुक भन्ने पक्षमा त्यो अतिवादी सोचमा हामी छैनौँ। सिद्धान्त हाम्रो त्यहाँ प्रतिस्पादित स्थापित नभए तापनि देशमा विधिको शासन हुनुपर्छ, संविधानको पालना हुनुपर्छ, कानुनको पालना हुनुपर्छ भनेर भनिरहेका छौँ। यो संविधानको परिधिभित्र नै रहेर हाम्रो नीति र विचार सिद्धान्तलाई स्थापित गर्न सक्छौँ भन्ने कुरामा हामी दृढ रूपमा विश्वस्त छौँ, किन हामीले लिएको बाटो गलत छैन, सही बाटोमा हामी छौँ। किन सही र सत्य कुरा त एक दिन त स्थापित हुन्छ नि, सत्यले कहिले पनि हार्दैन, ढिलो होला, असत्यले कहिले पनि जित्दैन, अब केही समयसम्म भ्रमित पार्न सकिने अवस्था होला। त्यसकारण हामी सत्यको बाटोमा छौँ, हामीले हिँडेको बाटो गलत छैन। त्यसकारण यो संविधानको परिधिभित्र वा संविधानले मानेरै पनि जनताको अभिमत, जनताको समर्थन, जनताको बल र जनताको आडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति र विचार सिद्धान्तलाई हामी कुनै न कुनै दिन स्थापित गर्न सक्छौँ भन्ने पक्षमा हामी छौँ। त्यसकारण यो संविधानलाई हामीले पूर्ण रूपमा उपेक्षा गरेको पनि होइन र पूर्ण रूपमा यसलाई हामीले समर्थन गरेको पनि होइन। एउटा मुलुकमा लामो कालसम्म सङ्कटकालीन स्थिति नहोस्, मुलुकले सङ्कटकाल व्यवहार नपरोस् भन्ने पवित्र मनसायले हामीले यो संविधानलाई आलोचनात्मक समर्थन गरेर हामीले आफ्नो राजनीतिक गतिविधिलाई अगाडि बढाइराखेका छौँ। हाम्रो नीति विचार र सिद्धान्तलाई जनता समक्ष एउटा आदरका साथ अगाडि सारिराखेका छौँ। त गलत बाटोमा हामी हिँडेको भए यो संविधानलाई पूर्ण रूपमा मानेर वा नमानेर पनि जान सक्ने अवस्था हुन्थ्यो। मुलुकमा अराजक स्थिति हुनुहुन्न, मुलुकमा सङ्क्रमणकालीन स्थिति लामो समयसम्म लम्ब्याउनुहुन्न, त मुलुकले बिहोर्न सक्दैन, ठेक्न सक्दैन। हाम्रो जस्तो गरिब देशले त्यो लामो समयसम्म सङ्क्रमणकालीन व्यवस्था ठेक्न नसक्ने, र त्यो सङ्क्रमणकालीन व्यवस्था फेरि लामो समयसम्म चल्यो भने त्यो सङ्कटकालमा परिणत हुन सक्ने खतरा छ। त्यसैले पनि यो संविधानको परिधिभित्र नै रहेर आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउने भन्ने सोचका साथ अहिले हामी राष्ट्रिय राजनीतिको मूलधारमा हामी छौँ।
तर सजिलो बाटो अपनाउनु भएको छ तपाईँहरूले, किन भन्नु न, फाइदा हुन्छ संविधान अनुसार स्वीकार गर्ने, सरकारमा पनि जाने होइन, आफू अब सरकारमा न छैनौ, हामी स्थिति रहेन भने सजिलो संविधानको विरुद्धको नीतिहरू पनि अँगाल्ने।
यसो सुफलजी, हामीले अब गाह्रो बाटो अँगाल्ने भनेर चाहिँ हामीले फेरि हामीले पनि हतियार बोकेर जङ्गलमै पस्नुपर्ने हो र हामीसँग त्यो अप्सन पनि नभएको होइन, त्यो अप्सन हामीसँग पनि छ, तर त्यो अप्सन त्यो फेरि हतियार बोकेर जङ्गलमा छिर्ने, त्यहाँ बसेर सशस्त्र सङ्घर्ष गर्ने कुरा हाम्रो जस्तो देशले ठेक्न सक्छ? हाम्रो हरेक सोचाइ, हाम्रो हरेक क्रियाकलाप, हरेक दृष्टिकोण राष्ट्रको स्वार्थसँग गाँसेर हेर्नुपर्छ। हामीले त्यो राष्ट्रको स्वार्थसँग गाँसेर राजनीतिक दलले विचार गर्न नसकेको कारणले गर्दाखेरि, नसकेको भनौँ वा नचाहेर भनौँ, त्यो कारणले गर्दाखेरि देश आज ठिक बाटोबाट हिँडिराखेको छैन। त्यो ठिक बाटोमा हिँडाउनुको निमित्त त कोही न कोही दल त जिम्मेवारीपूर्वक आउनु पऱ्यो नि। त्यो जिम्मेवारी, त्यो अभिभार, त्यो कार्यभार राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले सम्हालिराखेको छ। त्यस कारण म दाबीका साथ भन्दै आएको छु कि यो पार्टीको एकता महाधिवेशनपछि देशलाई सही मार्गमा हिँडाउनुको निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टी सक्षम हुनेछ, र त्यो काममा यो पार्टीले कुनै पनि कसर बाँकी राख्ने छैन भन्ने कुरो म एकदम जिम्मेवारीपूर्वक र दाबीका साथ, एकदम विनम्रताका साथ म यो कुरा अहिले यहाँ तपाईँहरूको यो लोकप्रिय उज्यालो रेडियो मार्फत राख्न चाहन्छु।
अब महाधिवेशन कुरा निकालिहाल्नु भयो, अहिले अब गतिरोध कायम छ, यो राप्रपाको महाधिवेशनपछि कसरी गतिरोध अन्त्य हुनसक्छ? राप्रपा चौथो शक्ति हो संसदको,
होइन त्यो मैले भने नि एउटा राष्ट्रिय प्रजातन्त्र पार्टी
एउटा
जिम्मेवार पार्टी हो। अब यो महाधिवेशनमा पार्टीका अध्यक्ष कमल थापाबाट राजनैतिक कार्यपत्र, पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोनीबाट आर्थिक कार्यपत्र आउँदैछ। त्यो राजनीतिक कार्यपत्र र आर्थिक कार्यपत्रले मुलुकको एउटा गन्तव्य निर्धारित गर्नेछ। कार्यपत्रहरूमा देखाइएका बाटो अवलम्बन गरेर अहिले मुलुकमा विद्यमान गतिरोधको अन्त्य गर्ने, त्यो अन्त्य गर्ने भनेर फेरि एकाएक पार्टीको महाधिवेशन सम्पन्न हुने बित्तिकै जादुको छैले त्यो हुने होइन, फेरि होइन, त्यो टाइम लाग्छ, इट टेक्स टाइम, होइन, सबै कुराको विस्तारी गर्दाखेरि क्रमिक रूपले हेर्नुहोस्, यत्रो भयावह अवस्थामा पुगेछ, लच्चता हेर उता लथालिङ्ग अवस्थामा देश पुगेको बेला सबै जाजुको छाजाले एकदम भूमन्त्री के बात छ भनेपछि त्यो भइहाल्ने होइन, त्यो विस्तारी एउटा कमसेकम त्यो अनुभूति, त्यो सङ्केत चाहिँ स्पष्ट ढङ्गबाट नेपाली जनताले देख्न पाउने त्यो अवसर चाहिँ हामी त्यो हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ। अब आर्थिक समृद्धिको कुराहरू होइन, अहिले होइन, यो नेपाली जनतालाई हामीले सार्वभौम सत्ताको मालिक भनेर हामीले कागजमा मुखले भाषणमा नारामा भन्यौँ, वास्तवमा नेपाली जनता यो देशको सार्वभौम सत्ताको मालिक भएका छन् त। जो देशका नागरिकलाई ठूल्ठूला राजनीतिक परिवर्तन पछाडि छन् निरीह बनाइएको अवस्था छ। यो स्थानीय तह निकायमा भोट हाल्न नपाएको 20 वर्ष भइसक्यो नेपाली जनता।
यो कुरा नै सोध्दै थिएँ, चुनावको माहौल के हुन्छ, होइन, चुनावको मुद्दा के हुन्छ?
यो चुनाव हेर्नुहोस्, प्रजातन्त्रलाई बलियो बनाउने हो भने जनतालाई शासन व्यवस्थामा सहभागी तपाईँले बनाउनै पर्छ। जनतालाई शासन व्यवस्था भन्दा टाढा राख्ने र सहभागितामूलक सोचाइबाट पृथक राख्ने अनि प्रजातन्त्रले बलियो बनाउने भनेर हामी प्रजातन्त्र बलियो बनाउन सक्छौँ। यो प्रजातन्त्र बिनाको के अरे निर्वाचन बिनाको प्रजातन्त्रको हामी कल्पना गर्न सक्छौँ। निर्वाचनलाई प्रजातन्त्रको मेरुदण्ड भन्ने अनि त्यो मेरुदण्ड चाहिँ ठनक्कै भाँच्ने, चुनावै नगराउने, त्यस्तो प्रवृत्ति हेर्नुहोस्। अहिले पनि
स्पष्ट रूपमा राप्रपाले चुनावको माग गर्छ।
हामीले यो विगत धेरै समयदेखि स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भनेर विभिन्न चरणमा आन्दोलन सङ्घर्ष जनजागरणका कामहरू गऱ्यौँ, हुँदा हुँदा स्थानीय निकायमा ताला लगाउने समय हामीले काम गऱ्यौँ।
तर अहिले पछिल्लोचोटि हेऱ्यो भने त अहिले चुनाव भए पनि ठिकै छ, नभए पनि
होइन, चुनाव हुनै पर्छ, चुनाव त अनिवार्य शर्त हो नि, प्रजातन्त्रको रक्षाको निमित्त अनिवार्य शर्त हो नि, होइन? अब त्यस्तो अनिवार्य कुरा पनि नगराउने भन्ने कुरा हुन्छ। र अहिले पनि फेरि ठुला राजनीतिक दल भनेर जसले आफूलाई धम्म गर्छन् ती राजनीतिक दलहरू फेरि चुनाव गराउने पक्षमा छैन। अब फेरि यतिखेर आएर पुरानो संरचना अनुसार चुनाव गराउने भनेर नेपाली काङ्ग्रेसले भनिराखेको छ, अनि फेरि सत्ताको अर्को घटक होइन, अब पुरानो संरचना अनुसार स्थानीय चुनाव हुन सक्दैन, अब स्थानीय तहको नयाँ संरचना अनुसार जानुपर्छ भनिरहेको छ।
कानुन त नयाँ संरचना अनुसार बनिसकेको छ,
कानुन बनिसकेको छ, स्थानीय निकायको सीमा संख्या निर्धारण आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको छ, त्यो प्रतिवेदन पनि औपचारिक रूपमा आधिकारिक रूपमा सार्वजनिक गरेको छैन, जनताले थाहा पाएको छैन, त्यो बुझाएर त्यहाँ थन्क्याएर राखेको अवस्था छ। होइन भनेको त्यो चुनाव गराउनुको निमित्त आवश्यक पर्ने पूर्वाधार तयार गरेको छैन, जुन एउटा राजनीतिक माहौल तयार हुनुपर्छ त्यो भएको छैन। हेर्नुहोस्, अब संसद 15 दिनलाई अब बन्द गरेर अब 10 गते मात्र संसद खुल्ने कुरा छ, अब चुनाव गराउने भन्ने हुन्छ भन्दाखेरि नियत खराब छ, चुनाव गराउने नियत देखिँदैन। जनतामा जाने, जनतामा लिएर आफ्नो अभिमत, जनताको अभिमत लिने र जनतामा गएर छिनोफानो गर्ने भन्ने त्यो प्रवृत्ति नै अहिले कमजोर भएर गइराखेको छ। खोइ चुनाव नगराइकन अब यो तपाईँको अहिलेको संविधान अनुसार 2074 माघ 7 भित्र 3 तहको निर्वाचन गराउनुपर्छ भन्ने कुरा त सबैलाई थाहा छ नि, संविधानले दिएको मूल अभिभारा हो नि, यो
अहिलेको सरकारको अभिभारा पनि
त्यो अभिभारा हो नि। अब त्यो त्यतापट्टिको छाँटकाँडै देखिँदैन, संसदलाई बन्द गरेको अवस्था छ। नियत के देख्यो भने चुनाव नगराउने, अनि फेरि यो 601 भएको अहिले व्यवस्थापिका संसद सेतो हात्तीलाई फेरि पालेर राख्ने, फेरि म्याद बढाउने। अब त्यो फेरि म्याद बढाउने भनेको कुरा के हो भने जनताको आफ्नो प्रतिनिधि चुन्ने अधिकारबाट वञ्चित गराउनु हो, फेरि त्यो अधिकारबाट वञ्चित गराउनु हो, त्यो नागरिक सर्वोच्चतामाथि अङ्कुश लगाउने हो, होइन? जनताको निर्णायकत्वको चाहिँ अपहरण गर्नु हो त्यो भनेपछि अब अझै पनि नियत खराब छ। यो अब फेरि म्याद थप्ने, थपेर खाने, त्यसमा सहमति हुनसक्छ, तर जनताले कुनै पनि हालतमा अब म्याद थप्न दिने अवस्था छैन, त्यो जनताले सहन सक्दैन। अब जति सय अब त्यो नेपाली जनताको आफ्नो त्यत्रो मौलिक हक अधिकार, जनप्रतिनिधि चुन्ने मताधिकार को प्रयोग गर्ने त्यो अधिकार चाहिँ अब कुनै राजनीतिक दलले छिन्न खोज्यो भन्नेमा जनता अब चुप लाएर बस्न सक्ने अवस्था छैन, बस्दैनन्। तर नियत चाहिँ यसो हेर्दाखेरि फेरि म्याद थप्ने, मिलिजुली खाने जस्तो देखिएको छ।
अब अन्तिमतिर पनि आएको छु, अन्तिममा एउटा प्रश्न सोध्छु, महाधिवेशनपछि सत्ता गठबन्धनमा के फरक पर्छ राप्रपाको महाधिवेशनपछि? अब अहिले त तपाईँहरू आधी सरकारमा हुनुहुन्छ, आधी सरकार बाहिर,
होइन? अब सरकारमा सहभागी छौँ, सत्ताको साझेदारी होइनौँ भन्दाखेरि हुन्छ, होइन? अब यो सरकारमा रहने कि नरहने भन्ने विषय चाहिँ सरकारमा रहँदा यो देशको समस्या समाधान गर्नुको निमित्त लोककल्याणकारी काम गर्न सकिने अवस्था भयो भने हामी सरकारमा रहन्छौँ। यो लोककल्याणकारी काम गर्न सक्ने अवस्था भएन, सत्ताको साझेदारीको रूपमा हामी त्यहाँ सहभागी हुन सकेनौँ, भन्ने हामी त्यस त्यहाँ रहँदैनौँ होइन. अब यो संविधान संशोधनको प्रस्ताव छ नि एउटा, अब त्यसलाई यथास्थितिमा समर्थन गर्ने कुरा आयो भने हामी सत्ताभन्दा बाहिर जान्छौँ, किनकि यो राष्ट्रहित अनुकूल छैन, प्रस्ताव राष्ट्रहित अनुकूल छैन, यसले राष्ट्रको एकतालाई बलियो बनाउने काम गर्दैन, त्यसकारण यो प्रस्तावलाई समर्थन गर्ने पक्षमा हामी छैनौँ. त्यो भयो भने हामी सरकारमा बाहिर.
अहिले तपाईँले लिएको अडान चाहिँ नि अब पछि महाधिवेशनपछि नेतृत्व परिवर्तन भयो भने त्यसमा परिवर्तन हुन्छ कि हुँदैन?
होइन, अब त्यो त्यो यो राष्ट्रवादी पार्टी भएको कारणले गर्दाखेरि, राष्ट्रलाई माया गर्ने पार्टी भएको कारणले गर्दाखेरि, राष्ट्रिय एकता बलियो होस् भन्ने चाहना राख्ने पार्टी भएको कारणले गर्दाखेरि जुनसुकै नेतृत्व आए तापनि यो देशलाई बलियो बनाउने, यो राष्ट्रिय एकतालाई बलियो बनाउने पक्षमा नै त्यो नेतृत्व जान्छ भन्ने कुरामा कुनै सन्देह छैन, कुनै त्यस्तो दुविधा छैन, त्यस्तो कुनै कसैले आशंका नगरे हुन्छ. त्यसकारण त्यो नेतृत्वको कारणले गर्दाखेरि सरकारमा जाने वा नजाने भन्ने त्यो लोभी पापी खेलमा यो राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व अब लाग्दैन.
हुन्छ, हस् ल, आइदिनु भयो कार्यक्रममा, समय दिनुभयो मलाई, तपाईँलाई धेरै धेरै धन्यवाद. अनि महाधिवेशन अब सफलताका साथ सम्पन्न गर्नुहोस्, हाम्रो तर्फबाट तपाईँलाई कामना पनि.
ल, मेरो पनि धेरै धेरै धन्यवाद छ.
उहाँ हुनुहुन्थ्यो राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठ. शुक्रबारदेखि काठमाडौँमा सुरु हुन लागेको राप्रपाको महाधिवेशनको तयारी र महाधिवेशनपछि राप्रपाले अँगाल्ने नीतिका बारेमा कुराकानी गर्दै, उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिन्द नेपालको समय सकिने लागेको छ. आजको कार्यक्रम बदलिन्द नेपालबाट प्राविधिक साथी सन्दीप सुन्दास र सङ्घर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु. नमस्कार.